यो रेडियो नेपाल हो। अब शोभा भट्टराईबाट समाचार सुन्नुहोस्। शुरूमा प्रमुख समाचार। राष्ट्रिय उद्योगमा सुधारको संकेत। प्रधानमन्त्री शाहद्वारा औषधि लिमिटेडदेखि डीडीसीसम्मको प्रगति सार्वजनिक। मेची राजमार्ग सहित देशका विभिन्न राजमार्ग एक महिनादेखि अवरूद्ध हुँदा नागरिकलाई शास्ति। र साउदी अरब, पाकिस्तान र टर्की बीच मक्का संयुक्त रक्षा सम्बन्धी सम्झौतामा हस्ताक्षर। इरानद्वारा मुस्लिम तथा खाड़ी मुलुकलाई एक हुन आग्रह। अब समाचार विस्तारमा। प्रधानमन्त्री बालिन्द्र शाहले आज सामाजिक सञ्जाल मार्फत राष्ट्रिय उद्योग तथा संस्थानमा देखिएका सुधार र प्रगतिबारे जानकारी लिनुभएको छ। नियत सफा राखेर जिम्मेवारप्रति इमान्दार हुँदै निरन्तर सहजीकरण, उत्प्रेरणा र समन्वय गर्न सके, चुनौतीपूर्ण अवस्थामा पनि सुधारका नयाँ ढोका खोल्न सकिने उहाँले बताउनुभयो। नेपाल औषधि लिमिटेड, हेटौँडा कपड़ा उद्योग, नेपाल वायु सेवा निगम, दुग्ध विकास संस्थान डीडीसी र सिंहदरबार वैद्यखानामा पछिल्लो समय शुरू गरेका सुधारको प्रयासले रुग्ण सरकारी उद्योग तथा संस्थानको पुनरुत्थान सम्भव रहेको देखिएको प्रधानमन्त्री शाहले जानकारी दिनुभयो। उहाँका अनुसार नयाँ सरकारले शुरूदेखि नै राष्ट्रिय उद्योग तथा संस्थानलाई पुनर्जीवन्त र प्रतिस्पर्धी बनाउने विषयलाई प्राथमिकतामा राख्दै आएकोले इमान्दार प्रयास, कानूनको कार्यान्वयन र निरन्तरको टिमवर्कका कारण केही उद्योग तथा संस्थानमा आशालाग्दा परिणाम देखिन थालेको उहाँले प्रष्ट पार्नुभयो। सरकारको शासकीय सुधार सम्बन्धी 100 कार्यसूची अन्तर्गत आगामी 3 वर्षमा निशुल्क औषधि उत्पादन गर्ने लक्ष्य राखिएको छ। महिला बालबालिका लैंगिक तथा यौनिक अल्पसंख्यक र सामाजिक सुरक्षा मन्त्रालयले राष्ट्रिय दलित आयोगबाट सिफारिश भएका थरहरूको सूची सार्वजनिक गरी सरोकार भएका निकायका प्रतिनिधि तथा नागरिकसँग राय, सुझाव र प्रतिक्रिया माग गरेको छ। राष्ट्रिय दलित आयोगले प्रचलित कानून बमोजिम दलित समुदायका थरहरू सूचीकरणका लागि सिफारिशसहित मन्त्रालयमा विवरण पठाएको थियो। सिफारिशका आधारमा थरहरू सूचीकरण गर्नुअघि सम्बन्धित समुदाय, सरोकार भएका व्यक्ति तथा जनसंख्या विज्ञ र आम नागरिकबाट सुझाव लिन मन्त्रालयले सूची सार्वजनिक गरेको हो। मन्त्री परिषदबाट सूचीकरण सम्बन्धी निर्णय हुनु अघि थप सुझाव तथा प्रतिक्रिया समेट्ने उद्देश्यले मन्त्री सीता बादीको निर्देशनमा आयोगबाट सिफारिश भएका थरहरूको विवरण सार्वजनिक गरिएको मन्त्रालयले जनाएको छ। वर्षा, पहिरो र कटानका कारण देशका विभिन्न स्थानमा सड़क अवरूद्ध भएका छन्। प्रहरी प्रधान कार्यालयले अवरूद्ध रहेका सड़कको विवरण अनुसार तेह्रथुमको मध्यपाड़ी लोकमार्ग, सिन्धुपाल्चोकको अरनीको राजमार्ग, इलामको मेची राजमार्ग, रसुवाको त्रिशुली मैलुङ सेफ्रोबेसी सड़क, मुगुको कन्नाङ गमगढ़ी सड़क, रूकुम पश्चिमको भेरी करिडोर र सोलुखुम्बुको सल्लेरी लुक्ला सड़कमा यातायात सेवा प्रभावित भएको छ। काभ्रे पलाञ्चोक सिन्धुली जोड्ने बीपी राजमार्गमा सम्भावित बाढ़ीको जोखिमलाई दृष्टिगत गर्दै खुरकोट नेपालथो कटुञ्जे बेसी सड़क खण्डमा बेलुका 6 बिहान 4 बजेसम्म सबै प्रकारका सवारी साधन सञ्चालनमा रोक लगाइएको छ। बिहान 4 बेलुका 6 बजेसम्म भने सवारी साधन सञ्चालन हुने व्यवस्था मिलाइएको छ। यसै गरी कान्ति लोकपथमा बेलुका 5 बिहान 5 बजेसम्म सबै प्रकारका सवारी साधन सञ्चालनमा रोक लगाइएको छ। प्रहरीले वर्षायाममा पहिरो, बाढ़ी र सड़क कटानको जोखिम कायमै रहेकाले यात्रा गर्नुअघि सम्बन्धित निकायबाट सड़क अवस्थाबारे जानकारी लिएर मात्र यात्रा गर्न सर्वसाधारणलाई आग्रह गरेको छ। मेची राजमार्ग अन्तर्गत इलाम राजदुवाली सड़क खण्ड एक महिनादेखि अवरूद्ध छ। गत असार 23 गते इलाम नगरपालिका 9 स्थित इलाम राजदुवाली खण्डमा पहिरो गएपछि अवरूद्ध बनेको सड़क अझै सञ्चालनमा आएको छैन। माथिबाट लेदोसहितको पहिरो खस्नुका साथै सड़क भाँसिएपछि एक महिना यता अवरूद्ध रहेको सो सड़क खुलाउने प्रयास भइरहेको प्रमुख जिल्ला अधिकारी लक्ष्मण ढकालले बताउनुभयो। भारतले सीमा क्षेत्रमा निर्माण गरेको तटबन्ध र सड़कका कारण बाँकेको डुडुवा गाउँपालिका एक टेपरी गाउँका स्थानीय वर्षायामका बेला सधैँ डुबानको त्रासमा रहने गरेका छन्। तटबन्ध र सड़कले राप्ती नदीको प्राकृतिक बहाव प्रभावित हुँदा बस्ती डुबानमा पर्ने गरेको छ। बाँकेबाट संवाददाता सरला सुवेदीको यो रिपोर्ट।
भारतले सीमा क्षेत्रमा निर्माण गरेको करिब 25 लामो तटबन्ध र 10 क्षेत्र नजिकको अग्लो सड़कका कारण राप्ती नदीको प्राकृतिक बहाव प्रभावित हुँदै आएको छ, जसका कारण वर्षेनी नेपाली भूभागमा पानी जम्ने र बस्ती डुबानमा पर्ने समस्या दोहोरिने गरेको छ। डुडुवा, नरेनापुर र राप्ती सुनारी गाउँपालिकाका विभिन्न बस्ती हरेक वर्ष बाढ़ी र डुबानमा पर्ने स्थानीय मुनिराम अहिर बताउनुहुन्छ।
मजबुत अभी जितना पानी है लौट के उमा लड़के जैसे वहाँ ठोकर ली तुरंत वापस आएगा भाई तो यहाँ डुबान होता है।
लक्ष्मणपुर बाँध र यसको 22.5 किलोमिटर लामो कलकलवा एफ्लस प्लस बन्ड निर्माणका कारण बाँके जिल्लाका दक्षिणवर्ती भूभाग हरेक वर्ष डुबानमा पर्दै आइरहेका छन्। राप्ती नदीको पानी निरन्तर रूपमा लक्ष्मणपुर बाँध नहर प्रणालीद्वारा भारतीय भूभाग सिंचाईमा कुनै किसिमको अवरोध नहोस् भन्ने उद्देश्यका साथ एफ्लक्स बन्ड निर्माण गरिएको हो, जुन अन्तर्राष्ट्रिय कानून विपरीत छ। सीमाबाट 12 किलोमिटरको दूरीसम्ममा संरचना बनाउँदा एक देशले अर्को देशको सहमति लिनुपर्छ, तर राप्तीको बाँध निर्माणमा भारतीय पक्षबाट नेपालसँग कुनै सहमति लिएको छैन। 10 गजाबाट कलकलुवा बाँधको दूरी 0.5 किलोमिटर र लक्ष्मणपुर बाँध 4 किलोमिटर भन्दा बढी दूरीमा छैन। यसले नेपालको हक त मिचिएकै छ, नेपाली बस्ती पनि डुबानमा पर्ने गरेको छ। स्थानीय मुन्नी यादव:
पहाड़ में से आवत है इधर नदी से अब यहाँ तो बड़ा समस्या हो जा रहा है यहाँ पर लड़के सब कहाँ बचावा दे कुआं यार भागा थे लड़के बड़ खाना तक ना लड़के पावत है मेरे के जब नहीं सही सैलाब आवा है बड़े समस्या हो जा रहा है। 2071 साल को
विनाशकारी बाढ़ीले नरेनापुर डुडुआ र राप्ती सुनारी क्षेत्रमा ठूलो क्षति पुर्याएको थियो। त्यति बेला करिब 1050 घरधुरी विस्थापित भएका थिए। धेरै परिवार भारत तर्फ बसाई सरे भने केही परिवार सामुदायिक वन क्षेत्रमा आश्रय लिन बाध्य भएका छन्। लक्ष्मणपुर बाँधमिणी संघर्ष समितिका अध्यक्ष जगदीश बहादुर सिंह:
त्यो तटबन्धले गर्दाखेरि हाम्रो धेरै डुबान भयो, धेरै कटान भयो।
सीमावर्ती क्षेत्रमा निर्माण गरिएका संरचनाका कारण बाँकेका हजारौं नागरिक वर्षेनी बाढी र डुबानको जोखिमपूर्ण जीवन बिताउन बाध्य भएका छन्। स्थानीयले दुवै देशबीच उच्च स्तरीय कूटनीतिक संवाद, वैज्ञानिक अध्ययन, प्रभावकारी पानी निकासको व्यवस्था र दीर्घकालीन बाढी व्यवस्थापन योजना मार्फत समस्याको स्थायी समाधान खोज्न सरकारसँग आग्रह गरेका छन्। सरला सुवेदी, रेडियो नेपाल, बाँके।
ए छोरा, के छ हाल खबर? पढाई कस्तो चल्दैछ?
सबै राम्रै चल्दैछ। अनि त्यहाँ के छ बुवा?
यहाँ पनि सबै राम्रो छ। ला, तेरो आमासँग कुरा गर।
पर्दैन पर्दैन, किन धेरै पैसा खर्च गर्नुहुन्छ?
किन टेन्सन लिन्छस् बाबु? हामी जस्ताको लागि एनटीसी को कल इन्डिया प्याक छँदैछ नि। इन्डिया कल गर्न त कस्तो सस्तो पो छ त त्यसमा।
ल त्यसो भए ढुक्कले कुरा गरौँ न त।
सेवा सुचारू गर्नका लागि *14#डायल गर्नुहोस्।
नेपाल टेलिकम, राष्ट्रको संचार।
विज्ञापनपछि अब बाँकी समाचार। 2079 साल असोजको तेस्रो साता आएको भीषण बाढ़ी पहिरोबाट घर गुमाएका मुगुका सयौं परिवार 4 वर्ष बितिसक्दा पनि पुनस्थापनाको पर्खाईमा छन्। सरकारले मुगुलाई विपद संकटग्रस्त क्षेत्र घोषणा गरे पनि स्थायी आवास तथा पुनस्थापनाका लागि आवश्यक बजेट उपलब्ध नहुँदा पीड़ित परिवार अझै अस्थायी बसोबास, आफन्तको आश्रय र रोजगारीका लागि भारत जान बाध्य भएको स्थानीयको भनाइ छ। सरकारले घर निर्माणका लागि अनुदान दिने आश्वासन दिए पनि कार्यान्वयन नभएको स्थानीयको गुनासो छ। जिल्ला प्रहरी कार्यालय मुगुका अनुसार बाढ़ी पहिरोबाट जिल्लामा करिब 1300 घरमा पूर्ण तथा आंशिक क्षति पुगेको छ। प्रमुख जिल्ला अधिकारी पोषणराज भण्डारीले मुगुलाई विपद संकटग्रस्त क्षेत्र घोषणा गरिए पनि पुनस्थापना तथा राहतका लागि हालसम्म कुनै जानकारी नआएको बताउनुहुँदै त्यसको लागि आफूले पहल गरिरहेको जानकारी दिनुभयो। नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको आत्मा र आदर्शलाई कायम गरेर पार्टीलाई एकताबद्ध बनाउने बताउनु भएको छ। आज स्वर्गीय श्यामबहादुर कार्कीको 19 स्मृति दिवस कार्यक्रममा सभापति थापाले पार्टीमा नमिलेका कुरालाई मिलाएर एक ढिक्का बनाउने बताउनुभयो। सभापति थापाले आजको पार्टीको पदाधिकारी बैठकले केन्द्रीय कार्य समिति बैठकको एजेण्डा तय गर्ने र भोलिबाट शुरू हुने केन्द्रीय कार्य समिति बैठकले पार्टीको एकताका सन्दर्भमा आवश्यक निर्णय गर्ने बताउनुभयो। सेवाभाव र नागरिक अधिकारका लागि राजनीति गर्नुपर्नेमा जोड़ दिनुहुँदै सभापति थापाले कहिलेकाहीँ सत्ताभन्दा बाहिर बसेर सेवा गर्नुपर्नेमा जोड़ दिनुभयो। सरकारले शासकीय सुधार कार्यक्रम अन्तर्गत शुरू गरेको हुलाक मार्फत घरमै राहदानी पुर्याउने सेवा प्रभावकारी बन्दै गएको छ। बैतडीमा बितेका 3 महिनामा 178 जनाले घरमै राहदानी प्राप्त गरेका जिल्ला हुलाक कार्यालयका प्रमुख प्रकाश सिंह कार्कीले जानकारी दिनुभयो। जिल्लाका सबै स्थानीय तहमा सेवा पुगेको छ भने 9 वटा पालिकामा हुलाक कार्यालय स्थापना गरी सेवा प्रवाह गरिएको उहाँले बताउनुभयो। भोजपुरका जीवन थापाले अधिवक्ताको पेशा छाडेर गाउँमै व्यावसायिक कृषिमा उदाहरणीय सफलता प्राप्त गर्नुभएको छ। आधुनिक कृषि प्रणाली अपनाएर उहाँले राम्रा आमदानी लिँदै आउनुभएको छ भने कफी लगायतका केही उत्पादन अन्तर्राष्ट्रिय बजारमा समेत पुर्याउँदै आउनुभएको छ। भोजपुरबाट गणेश विष्टको यो रिपोर्ट।
भोजपुरको सडानन्द नगरपालिका एकी नेपाली डाँडा थापा थालीका जीवन थापाले काठमाडौँको सुविधा सम्पन्न जीवन र अधिवक्ताको पेसा छाडेर गाउँमा नै व्यावसायिक कृषिमा भविष्य निर्माण गर्नुभएको छ। 7 वर्ष अघि शुरू गर्नुभएको कृषि यात्राले अहिले व्यवस्थित आधुनिक र बहुउद्देश्यीय कृषि फर्मको रूप लिएको छ। 65 रोपनी क्षेत्रफलमा फैलिएको उहाँको फर्ममा 7,000 बोट कफी, 2,000 बोट मेकाडेमिया नट, 250 बोट एभोकाडो, 300 बोट कागती, 50 बोट जापानी सुन्सु जातको सुन्तला तथा 100 बोट टिमुरको बिरुवा खेती विस्तार गरेको थापा बताउनुहुन्छ।
कफीको एकदमै राम्रो सम्भावना छ, विश्व बजारमा बिक्री हुन्छ। मैले 10 देशमा चाहिँ कफीको नमुनाहरू पठाएको छु। हाल मैले जापान पठाइरहेको छु कफी, र धेरै देशमा माग भइरहेको छ।
उत्पादनको गुणस्तर संरक्षण र बजारीकरणलाई प्रभावकारी बनाउन उहाँले आफ्नै लगानीमा करिब 15 लाख रुपियाँ खर्चेर किसान केन्द्र निर्माण गर्नुभएको छ। हाल फर्ममा 3 जनाले नियमित रोजगारी पाएका छन्। उहाँले उत्पादन गरेको कफी अन्तर्राष्ट्रिय बजारमा समेत पुग्न थालेको छ। गत वर्ष मात्र करिब 1,000 केजी कफी जापान निर्यात गरिएको उहाँको भनाइ छ। हाल फर्मबाट वार्षिक 10 लाख रुपियाँसम्म आमदानी भइरहेको छ।
वार्षिक मैले मेरो आफ्नोबाट 5 लाख गरिरहेछु, अरूको पनि खरिद गर्छु। यो साल चाहिँ मैले 2 टन जति खरिद गरेँ, त्यही 10-12 लाख जति टोटल्ली आमदानी गरेको छु।
स्वदेशी बजारमा भने प्रशोधित कफी प्रति केजी 3,000 रुपियाँसम्म बिक्री भइरहेको छ। बजारमा कफीको माग निरन्तर बढ्दै गए पनि उत्पादनले अझै माग धान्न नसकेको थापाले बताउनुभयो। गणेश विष्ट, रेडियो नेपाल, भोजपुर।
भोजपुरमा अधिवक्ताको पेसा छाडेर गाउँमै व्यावसायिक कृषि सम्बन्धी रिपोर्ट पछि अब अन्तर्राष्ट्रिय समाचार। मध्य पूर्वमा बढ़दो सैन्य तनाव र द्वन्द्वबीच साउदी अरब, पाकिस्तान र टर्कीले सुरक्षा सहकार्यलाई थप मजबूत बनाउने उद्देश्यले मक्का संयुक्त रक्षा सम्झौतामा हस्ताक्षर गरेका छन्। साउदी सरकारी समाचार संस्था र पाकिस्तानको विदेश मन्त्रालयले शुक्रबार संयुक्त विज्ञप्ति जारी गर्दै 3 देशबीच उक्त सम्झौता भएको जानकारी दिएका हुन्। सम्झौताले तीनै देशको सामूहिक सुरक्षा र सम्बन्ध बलियो बनाउने उद्देश्य राखेको विश्लेषकहरू जनाएका। पाकिस्तानको विदेश मन्त्रालयका अनुसार सम्झौता अन्तर्गत कुनै एक सदस्य राष्ट्रमाथि भएको आक्रमणलाई तीनै राष्ट्रमाथिको आक्रमणका रूपमा लिइने, साथै सम्झौता सामूहिक प्रतिरोध क्षमता बलियो बनाउन केन्द्रित रहेको मन्त्रालयले जनाएको छ। यो सम्झौता पाकिस्तानका प्रधानमन्त्री शहबाज शरीफ, शक्तिशाली नेता प्रमुख असिम मुनिर सहित साउदी अरब पुगेको 1 महिनापछि भएको हो। त्यसै दिन टर्कीका राष्ट्रपति रेसेप तैयप एर्दोगान पनि साउदी अरब पुगेर साउदी युवराज मोहम्मद बिन सलमानसँग भेटवार्ता गर्नुभएको थियो। इरानमाथि अमेरिका र इजरायलले फेब्रुअरी 28 आक्रमण गरेपछि साउदी अरबमाथि इरानका तर्फबाट तथा यमनमा रहेका हुथी विद्रोही र इराकका सिया सशस्त्र समूहबाट समेत पटक पटक आक्रमण हुँदै आएको छ भने यसले साउदी अरबको तेल निर्यात तथा महत्वाकांक्षी विकास योजनामा जोखिम बढ़ाएको छ। साउदी अरब, पाकिस्तान र टर्की बीचको यो सम्झौता करिब 1 वर्ष लामो वार्तापछि भएको हो। र इरानले मुस्लिम समुदाय तथा खाड़ी क्षेत्रका देशहरूसँग एकजुट हुन अपील गरेको छ। इरानी विदेश मन्त्री अब्बास अराघचीले सामाजिक सञ्जाल प्लेटफर्म एक्समा लेख्दै इरानी सेनाले विश्वकै सबैभन्दा महँगो सेना सामु आफ्नो तयारी, क्षमता र शक्ति प्रदर्शन गरेको दावी गर्नुभएको छ। उहाँले मुस्लिम देशहरू एकजुट भएर बसे बाह्य पक्षबाट आउने कुनै पनि खराब नियतका चुनौतीको दृढतापूर्वक सामना गर्न सकिने बताउनुभयो। उहाँले वास्तविक भाइचारालाई आत्मसात गर्ने बेला आएको उल्लेख गर्नुभयो। इरानको सरकारी समाचार एजेन्सी इर्नाले पनि अराघचीको उक्त भनाई सार्वजनिक गरेको छ। यसैबीच इरानी राष्ट्रपति मसूद पेजिस्कियानले अमेरिका र युरोपसँगको वार्ताबारे इरानको नीतिको बचाव गर्नुभएको छ। र हाल देशभर मनसुनी वायुको प्रभाव रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। आज दिउँसो कोशी र बागमती प्रदेशका हिमाली तथा पहाड़ी भागका 1-2 स्थानमा भारी वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ। यसै गरी कर्णाली प्रदेशका पहाड़ी भागका 1-2 स्थानमा भारी वर्षाको सम्भावना छ। भारी वर्षाका कारण बाढ़ी, पहिरो र भूक्षयको जोखिम बढ़न सक्ने भएकोले ती क्षेत्रका बासिन्दालाई आवश्यक सावधानी अपनाउन महाशाखाले अनुरोध गरेको छ। समाचारको अन्त्यमा यस प्रसारणका प्रमुख समाचार फेरि एकपटक। राष्ट्रिय उद्योगमा सुधारको संकेत, प्रधानमन्त्री शाहद्वारा औषधि लिमिटेडदेखि डीडीसीसम्मको प्रगति सार्वजनिक, मेची राजमार्ग सहित देशका विभिन्न राजमार्ग 1 महिनादेखि अवरूद्ध हुँदा नागरिकलाई शास्ति, र साउदी अरब, पाकिस्तान र टर्की बीच मक्का संयुक्त रक्षा सम्बन्धी सम्झौतामा हस्ताक्षर, इरानद्वारा मुस्लिम तथा खाड़ी मुलुकलाई एक हुन आग्रह। रेडियो नेपालबाट दिउँसो 3 बजेको समाचार सकियो। समाचारको अर्को बुलेटिन अपरान्ह 4 बजे सुन्न सक्नुहुनेछ। हवस् त, नमस्कार।